الحمد لله رب العالمين، والصلاة والسلام على رسوله الكريم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم ارزقني التفكر وتدبر بما يتلوه لساني من كتابك، والفهم له والمعرفة بمعانيه والنظر في عجائبه والعمل بذلك ما بقيت، إنك على كل شيء قدير. اللهم إني عبدك ابن عبدك ابن أمتك ناسيتي بيدك، ماض في حكمك عدل في قضاؤك. أسألك بكل اسم هو لك سميت به نفسك أو أنزلته في كتابك أو علمته أحدا من خلقك أو استأثرت به في علم الغيب عندك، أن تجعل القرآن ربيع قلبي ونور صدري وجلاء حزني وذهاب همي وهمي. اللهم إني أسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. سورة البقرة.
ومن الناس من يقول آمنا بالله وباليوم الآخر وما هم بمؤمنين. يخادعون الله والذين آمنوا وما يخدعون إلا أنفسهم وما يشعرون. في قلوبهم مرض فزادهم الله مرضا، ولهم عذاب أليم بما كانوا يكذبون. وإذا قيل لهم لا تفسدوا في الأرض قالوا إنما نحن مصلحون. ألا إنهم هم المفسدون ولكن لا يشعرون. وإذا قيل لهم آمنوا كما آمن الناس قالوا أنؤمن كما آمن السفهاء؟ ألا إنهم هم السفهاء ولكن لا يعلمون. وإذا لقوا الذين آمنوا قالوا آمنا، وإذا خلوا إلى شياطينهم قالوا إنا معكم إنما نحن مستهزئون. الله يستهزئ بهم ويمدهم في طغيانهم يعمهون. أولئك الذين اشتروا الضلالة بالهدى فما ربحت تجارتهم وما كانوا مهتدين.
آیت نمبر 8 سے جو ہے وہ لفظی ترجمہ شروع کرتے ہیں. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. و اور من سے ناس لوگوں من جو یقولو کہتے ہیں آمنا ایمان لائے ہم. آمنا ایمان لائے نا ہم. ب سات پر اللہ اللہ और बी पर सात अल्योम दिन अल आखिर आखरत वा और मैं नहीं हम वो दी सात मोमिनीन सब ईमान लाने वाले युखादिउना तो सब धोखा देते हैं वो सब दगाबाजी करते हैं अल्लाह अल्लाह को वाह और अल्लज़ीना उनको जो या जो लोग एमनु सब ईमान लाए वा और मा नहीं यखदाउना वो सब धोखा देते इल्ला ये दो लफ्ज हैं इन और ला इन अगर मगर ला नहीं अगर अलग करके इसका तर्जमा करेंगे तो इन अगर मगर ला नहीं इल्ला इकट्ठा करके अगर तर्जमा है तो इसके मानी क्या है मगर इल्ला मगर अनफुसहुम अनफुस अपने आप को नफ्सों को हुम यानी अपने वमा वा और मा नहीं यशुरून वो सब शऊर रखते वो सब सोचते वो सब समझते सी में कुलूब दिलों हिम इनके वमा मरत बीमारी है फा पस ज्यादा ज्यादा किया बढ़ा दिया हम इन्हें अल्लाहु अल्लाह ने मरदा बीमारी में वा और ला लिए हम इनके अजाबुन अजाब है अलीम दर्दनाक बी इस साथ माँ जो कानू थे सब कानू काना था और कानू थे वो सब थे यकज़िबून वो सब झूठ बोलते वा और इजा जब कीला कहा जाए या कहा जाता है? कहा जाए, कहा जाता है लहुम ला, ला जो है असल में ये ली था, लाम के नीचे जेर था, तो और जब लाम के नीचे जेर होती है तो आमतौर पे इसका तर्जुमा लिए होता है। तो आमतौर पे अगर आप नोट करेंगी तो अगर जब काला कीला कुल इस तरह का वर्ब आएगा ना तो उस वक्त जो है इसका तर्जुमा से किया जाता है, लिए से नहीं किया जाता। तो ला से होम इन, क्योंकि होम जमा की जमीर है, इन सब ला नहीं तुम सिदू, तुम सिदू तुम सब फसाद करो। तुम सब खराबी करो फी में अल अर्द जमीन। कालू वो सब कहते हैं इन्ना बेशक मा जो, इन्ना माँ का लफ्जी तर्जुमा कभी कभी ऐसे भी आता है कि कभी, या फिर ये कि कभी इसका तर्जुमा सिर्फ भी आता है, सिर्फ कभी बेशक नहनु हम मुस्लिहून हम सब इसलाह करने वाले हैं। अला खबरदार, अला जान लो सुनो, ये सब इसका लफ्जी तर्जुमा ठीक है। खबरदार जान लो सुनो, इन्नहुम यकीनन वो, इन्ना बेशक यकीनन वो सब अलमुफसिदून फसादी हैं, फसाद करने वाले हैं, खराबी पैदा करने वाले हैं। वा और लकिन लेकिन ला नहीं यशऊरून वो सब शऊर रखते। वा और इजा जब कीला कहा जाता है, कहा जाए ला से हम इनको, आमिनू ईमान लाओ, आमिनू तुम सब ईमान लाओ। का मिस्ल जैसे, कमा जैसे, आमना ईमान लाए अन्नासु लोग, कालू वो सब कहते हैं ए क्या नू हम नूमिनू हम ईमान लाएं, कमा जैसे आमना ईमान लाए, असुफहा बेवकूफ, अला सुनो खबरदार, इन्नहुम बेशक वो सब, हुम वो असुफहा बेवकूफ हैं, वा और लेकिन लेकिन ला नहीं, या लमून वो सब जानते, वा और इजा जब, लकू वो सब मिलते हैं, अल्लजीना इन लोगों से, जो वो लोग, आमनू सब ईमान लाए, कालू वो सब कहते हैं, आमन्ना हम ईमान लाए, वा और इजा जब, खलो वो सब खाली होते हैं, वो सब अकेले होते हैं, वो सब अलैदगी में होते हैं, इला पास तरफ, शयातीन शैतानों, हिम इनके, कालू वो सब कहते हैं, इन्ना बेशक हम, माकुम मा साथ, तुम्हारे, इन्नमा बेशक, इन्ना बेशक माँ जो, लेकिन जब इकट्ठा आता है ना इन्ना माँ, तो बेशक के मानी देता है, नानू हम मुस्ताज़ेऊन सब मजाक करने वाले हैं, अल्लाहू अल्लाह ताला यस्ताज़ीउ मजाक उड़ाता है, बिहिम इन सब का, वा और या मुद्दुहुम वो इन्हें ढील देता है, वो इनकी रस्सी दराज करता है, फी में तुगयान हिम, तुगयान सरकशी हिम उनको, इनकी या अपनी, या महून वो सब अंधे हैं, उलाइका ये वो लोग हैं, अल्लाजीना जिन्होंने इस तरह सबने खरीद लिया, इस तरह सबने खरीद लिया, लेकिन यहाँ पे इस तरह वो वाव पर पेश लिखी है, लेकिन मैंने इसको इस तरह पढ़ा है, ये असल में था इस तरह ही, अगले लफ्ज को मिलाने के लिए जो वाव है ना इसके ऊपर जो है वो दम्मा दे दिया गया, पेश दे दी गई, इस तरह इन सब ने खरीद लिया, अद्दलालता गुमराही को, बी बदले, अलहुदा हदायत के, फा पस मा नहीं, रबिहत कोई फायदा पहुंचा, नफा हुआ, नाफे हुई, तिजारतो तिजारत हूँ इनकी, वा और माँ नहीं, कैनू वो सब थे, मोहतदीन सब हदायत पाने वाले। अब नंबर 8 से लेकर आयत नंबर 16 तक, अब हम इन में से जो मुश्किल अल्फाज हैं, जो नए अल्फाज हैं, उनके रूट वर्ड देखते हैं। पहला लफ्ज है अन्नास। इसका इसके दो रूट हैं, अलिफ नून सीन। इंसान, इसका रूट है अलिफ नून सीन। उन्स, अलिफ नून सीन उन्स। किसे कहते हैं? ऐसी मखलूक जो आपस में मोहब्बत करे। और आपस में मुआशरती तौर पर एक दूसरे के साथ जिंदगी बसर करे। मुश्किल अल्फाज की वजाहत। अन्नास, इसका रूट है अलिफ नून सीन। उन से है इंसान। इंसान ऐसी मखलूक को कहते हैं जो आपस में उन्स रखती हो, जो बहम मुआशरती जिंदगी गुजारने के लिए पैदा की गई हो, जो एक दूसरे से मानूस हो, जो एक दूसरे से जान पहचान रखती हो। और आप देख लें कि इंसान जो है वो मिलजुल कर रहना जो है वो पसंद करते हैं। तो इंसान है ही मिलजुल कर रहने वाली मखलूक। इसके मानी, एक मानी है जाहिर होना। इन्नी एनस्तुनारो, कि जैसे मैंने आग को जो है वो देखा है, आग जो है वो जाहिर हुई है। ये लफ्ज जो है, इंसान जो है, ये इस्म जिन्स है, ये एक के लिए भी इस्तेमाल होता है और एक से ज्यादा के लिए भी। मुजक्कर के लिए भी इस्तेमाल किया जाता है और मोनस के लिए भी, मौजूदा दौर के इंसान इंसानों के लिए भी, आने वाले दौर के इंसानों के लिए भी, और वो इंसान जो गुजर गए, सबके लिए इसका इस्तेमाल किया जाता है। ये लफ्ज कुरान मजीद में 240 दफा आया है। और इंसान जो लफ्ज है, जैसे अन्नास, इसका एक और मादा भी है, नून सीन या नसिया। नसिया निस्यान यानी भूलना। और आप देखें कि इंसान जो है वो भूलता भी है। यकूलू कौल से है, इसके मानी है बात। इसकी फैमिली के और अल्फाज भी हैं जो इसी मादे से बनते हैं, जैसे कीलो काल, अकवाल। एमन्ना, एमन्ना का मादा है, रूट है क्या? हमजा मीम नून, अमन से है, मानी है ईमान लाना। अगर एमन्ना के बाद बा आए, बा हरफे जर या बा की प्रेपोजिशन आए, तो इसका मतलब होता है ईमान लाना। और अगर एमन्ना के बाद ली आए तो इसके मानी है एतबार करना। योम, योम जो है दिन के लिए इस्तेमाल किया जाता है, और यौम की जमा है अय्याम। आखिर, अल आखिर। आप इस बात को याद रखिएगा कि अरबी जबान में अलिफ लाम जब आता है किसी इस्म के शुरू में, नाउन के शुरू में, तो उसको खास के मानी दे देता है। तो अल आखिर, आखिर, आखिर जो है ये आखिरी के लिए आता है, जैसे आखिरी चीज। तो दुनिया की जिंदगी मौजूदा जिंदगी है اور جو اس کے بعد زندگی آنے والی ہے، جو آخری زندگی ہے، اس کے لیے آخرت استعمال کیا جاتا ہے. اور آخر یعنی آخری، آخرت کا دن. اور اگر خا کے اوپر فتحہ ہوتی یعنی زبر ہوتی تو آخر کے معنی ہوتے ہیں دوسرا، آخر دوسرے کے لیے بھی آتا ہے، لیکن آخر کے معنی کیا ہے؟ آخری. بمؤمنین مومن کی جمع ہے، اور مومن کی جمع مومنین بھی ہوتی ہے اور مومنون بھی. یخادعون خا دال عین، اس کے معنی ہے حقیقت کو چھپا کر اپنا مقصد حل کرنا اور مخالف کو دھوکہ دینا. جیسے الحرب خدعا، الحرب خدعا، اس کے معنی ہے دھوکہ دینا، لیکن وہ دھوکہ یا چیٹنگ یا مکر و فریب نہیں جو ہماری زبان میں عام طور پہ استعمال کیا جاتا ہے کہ کسی کو جو دھوکہ دیا جاتا ہے، بلکہ یہ جنگی چال ہے، جیسے فوج کو اس طریقے سے کھڑا کرنا کہ اصل تعداد سے بہت زیادہ معلوم ہو، ایسے اس کی صف بندی کرنا کہ فوج ہو تو تھوڑی تعداد میں لیکن اتنی مناسب طریقے سے اس کی صف بندی کی کہ لوگوں کو زیادہ جو ہے فوج کی تعداد معلوم ہونے لگے. انفسہم، نفس واحد ہے، انفس اس کی جمع ہے، جان کے لیے استعمال کیا جاتا ہے یہ لفظ. یشعرون شین عین را، یہ شعر بال کو بھی کہتے ہیں. آپ دیکھیں جیسے آپ اپنے ایک بال کو لے کے دیکھیں، میں نے اپنے ہاتھ میں ایک بال جو ہے وہ پکڑا ہے، تو آپ دیکھیں کہ کتنا باریک ہے یہ بال. تو اصل میں شعر کے اصل معنی ہی یہ ہے کہ بال کی طرح باریک علم حاصل کرنا، کسی معاملے کی باریکی اور لطافت کو سمجھ لینا، یا حالات اور واقعات سے نتیجہ اخذ کرنا، اور کسی معاملے کی تہ تک پہنچ جانا، یعنی ظاہر اور محسوس چیز کی حقیقت کے ادراک کو ہی شعور کہتے ہیں. یشعرون یعنی شعور، ہم کہتے ہیں نا جیسے اردو میں بھی کہ انہیں تو اس بات کا شعور ہی نہیں ہے، احساس ہی نہیں ہے، گویا کہ وہ جو بھی یہ حالات ہیں یا یہ واقعات ہیں اس سے وہ یہ نتیجہ اخذ نہیں کر رہے. تو یشعرون بال کے لیے بھی استعمال کیا جاتا ہے، اور اس کے ساتھ ہی میں کسی محسوس چیز کی حقیقت کو سمجھنا، اس کو پانے کے لیے بھی استعمال کیا جاتا ہے. قلوب قلب کی جمع ہے، اور اس کے معنی ہے حالت کا بدلنا، حالت میں تبدیلی ہونا. تو چونکہ قلب دل کی حالت بدلتی رہتی ہے تو اس لیے اس کو قلب کہا جاتا ہے. اسی سے انقلاب ہے کہ جب کسی حکومت کا تختہ الٹا جاتا ہے تو انقلاب. اسی سے ہے یک جان دو قالب، تو معنی کیا ہے؟ الٹ پلٹ. مرض، مرض جو ہے اس کے معنی ہے بیمار ہونا، اسی سے ہے مریض، جو بیمار ہوتا ہے اس کو ہم مریض کہتے ہیں. تو ویسے تو اس کے لیے، بیماری کے لیے ہمیں بہت سے الفاظ ملتے ہیں، لیکن آپ اس وقت آج جو ہیں وہ تین الفاظ کو سمجھیں. جیسے بیماری کا جو پہلا درجہ ہے اس کے لیے سقیم کا لفظ بولا جاتا ہے، سقم، اس کے معنی ہے جسمانی اور معمولی بیماری کے. دوسرا کیا ہے؟ جیسے مریض، جسمانی، قلبی، معمولی سے تھوڑی سخت بیماری کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے. پھر تیسرا ہے حارادوات، حرت، بڑی بیماری کے لیے، یعنی ایسی بیماری جو جس یا غم جو کہ گھلائی دے، جس سے انسان مرنے کے قریب ہو جائے. تو آج ہم نے مرضا، مرض جو ہے بیماری کے لیے، تین الفاظ پڑھے ہیں. پہلا سقیم ہے، یہ بیماری کا پہلا درجہ ہے اور معمولی بیماری کے لیے استعمال کیا جاتا ہے. دوسرا مریض ہے، یہ جسمانی، قلبی، معمولی یا سخت بیماری کے لیے استعمال کیا جاتا ہے. اور تیسرا جو ہے وہ حرد، یہ بڑی بیماری کے لیے، ایسی بیماری جس سے انسان مرنے کے قریب ہو جائے. فزادہم، اس کا روٹ ورڈ ہے زا یا دال، زید، زیادہ ہونا، کسی چیز کا بڑھ جانا، اس کے لیے یہ لفظ استعمال کیا جاتا ہے. عذابن عین زال با، عذبن سے ہے، اس کے معنی ہے عذاب کے، یا کسی عذبن چکھنا ٹیسٹ کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے. سزا کے لیے عذاب کے لیے، کوئی مزہ چکھنے کے لیے یہ لفظ استعمال کیا جاتا ہے. علیمن، الف لام میم، بلکہ حمزہ لام میم، اس کے معنی ہے تکلیف اٹھانا، اور اس کے معنی ہے بہت زیادہ اور مسلسل اذیت، یعنی ٹارچر والی سزا. علیم یہ مبالغے کا صیغہ ہے. کینو، کینو کا روٹ ہے کاف و نون، اور اس کے معنی ہے، لفظی معنی تو ہے اس کے تھا، لیکن ہو جانا کے معنی بھی دیتا ہے، اور یہاں پہ کانا کی کانو جو ہے یہ جمع ہے. یکذبون، کاف زال با، اس کے معنی ہے کذب یعنی جھوٹا. کاذب جھوٹے کو کہتے ہیں. کاذب کے معنی کیا ہے؟ جھوٹ. کاف زال با جھوٹ، جان بوجھ کر ایسی خبر دینا جو واقعے کے خلاف ہو. یکذبون وہ جھوٹ کہتے ہیں. قیلا، قیلا کا اصل مادہ کیا ہے؟ قاف واو لام قول، ابھی پیچھے بھی پڑھا ہے نا، میں یقولو، تو یقولو قیل دونوں کا مادہ ایک ہی ہے. تو یہ بات آپ نے یاد رکھنی ہے کہ ایک جو بیس ہے، ایک جو مادہ ہے، جو اصلی حروف ہیں وہ سب کے سیم ہوتے ہیں، لیکن اس سے مختلف الفاظ جو ہے وہ بنتے ہیں، جیسے قول قیل، یقول قالو قالا، ان سب کا مادہ ایک ہی ہے. تفسدو، فسادا، فاسین دال، خراب ہونا، اسی سے ہے فساد، اسی سے ہے فسادی، اسی سے ہے مفسدون. کیا معنی ہے فساد کے؟ کہ اعمال اور عقائد میں خرابی، بگاڑ آ جانا. اور اس کے معنی کیا ہے؟ کہ فساد پھیلانا اپنی ذات میں، یا یہ کہ اپنے ماحول میں یا اپنے معاشرے میں. الارض، ارض الف لام نے خاص کر دیا اس کو، اور پراپر ناؤن یعنی بن گیا. ارض جو ہے یہ نیچے کی چیز کو کہتے ہیں، جیسے کہ زمین. اور اس کا متضاد کیا ہے، اپوزٹ کیا ہے؟ السما، آسمان، اوپر کی بلند چیز کو کہتے ہیں. قالو وہی روٹ ہے قاف و لام. نحنو ہم کے لیے استعمال کیا جاتا ہے. مسلحون، سواد لام ہا، سلہون سے ہے، اس کے معنی ہے اصلاح کرنا اپنی ذات میں یا اپنے ماحول میں یا اپنے معاشرے میں. مسلحون، مسلحون کا اپوزٹ کیا ہے؟ مسلحون، مسلحون کا اپوزٹ کیا ہے؟ مفسدون. آپ آگے دیکھیں آ رہا ہے نا کہ مسلحون ہے تو آگے مفسدون ہے. اللہ، اللہ جو ہے یہ کلمہ تنبیہ ہے، وارننگ کے لیے یہ استعمال کیا جاتا ہے. اس کے معنی کیا ہے؟ آگاہ ہو جاؤ، کان کھول کر سنو، خبردار، جیسے کسی کو متوجہ کرنے کے لیے اور کسی کو تنبیہ کرنے کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے. مفسدون وہی ہے فسادہ سے. پھر یشعرون، پہلے بھی پڑھ چکے ہیں، شین عین را. پھر ہے آمنو، وہی روٹ ورڈ ہے حمزہ میم نون. انؤمنو، اس کا بھی وہی روٹ ہے حمزہ میم نون. سفہا، سین فا ہا. السفیہ کی جمع ہے السفہا. السفیہ کیسے آپ لکھیں گی؟ الف لام سین فا یا اور ہا، ہائے مربوطہ، ساتھ جوڑ کے لکھیں گے السفیہ. اس کی جمع ہے السفہا، اور اس کا مادہ کیا ہے؟ سین فا ہا. یہ اسم مبالغہ ہے، جیسے کسی چیز کا ردی ہونا، ناقص ہونا. کیونکہ جو چیز ردی ہے، جو ناقص ہے، وہی چیز جو ہے وہ، یعنی جو اچھی چیز نہیں ہے. تو اسی طرح یہ صفحہ جو ہے، یہ نادان اور بیوقوف کے لیے بھی استعمال کیا جاتا ہے. اس کے اندر کم عقل ہونا اور پست اخلاق ہونا، دونوں معنی پائے جاتے ہیں. कि जो चीज रद्दी है, जो नाकिस है, तो उसका ईमान ही है कि वो कम अकल भी है, तो उसका इखलाक भी थोड़ा है, पस्त है। और इसका इसकी जिद क्या है? हिल्म, हालाम मीम, हिल्म। फिर अला आया, तो ये लफ्ज जो है खबरदार करने के लिए, तंबीह करने के लिए इस्तेमाल किया जाता है कि सुनो खबरदार। या अलमून, आइन लामीम, इल्म से है, इसी से है उलमा, आलिम। लकू, लकू का रूट वर्ड है लाम काफ या, मानी है मिलना। इसी से है लिका, इसी से है इल्का, जैसे कोई चीज किसी के दिल में डाल देना, जैसे एक चीज बात उसको मिल रही है। और दो चीजों का आमने सामने मिलना, एक दूसरे से मुलाकात करना, सामने से आकर मिलना, तो उसको हम मुलाकात भी कहते हैं और लकू लफ्ज इस्तेमाल किया जाता है। खलो, यही इसका मादा है, इसके मानी है अलग होना, गुजरना। इसी से खाली, तखलिया, इसी से है बैतुल खला। तो खलो यानी खाली होना, तो खाली जगह को कहते हैं जहां कोई इमारत ना हो, जहां कोई मकान ना हो, तन्हाई में मिलने के लिए, अलग होने के लिए भी लफ्ज जो है वो इस्तेमाल किया जाता है। शयातीनहिम, या कब पढ़ा था आपने, अऊज़ु बिल्लाहि मिनश्शैतानिर रजीम, तो जब हमने तावुस पढ़ा था तो उस वक्त हमने पढ़ा था कि शतन, शा शीन ता नून, शतन। मुस्ताज़ऊन, हा ज़ा हमजा, हा ज़े हमजा। आप देखें कितना मोटा सा ये लिखा हुआ नजर आ रहा है ना, आयत नंबर 14 का जो आखिरी लफ्ज है मुस्ताज़ऊन, और इसमें से जो इजाफी हुरूफ हैं वो हम हटा देंगे, मीम भी हटा दिया, सीन हटा दिया, ता हटा दिया, तो आगे हा ज़ा और हमजा, यही इसका रूट वर्ड है, और आखिर में वो नून भी हटा दें। इसके मानी है मजाक उड़ाना, किसी के मुतालिक ख्वाहिश करना कि वो मजाक बन जाए, या किसी को मजाक का निशाना बनाना, खिलाफ अकल समझ कर किसी आदमी का ऐसे फेल पर मजाक उड़ाना जो उससे सरजद भी ना हुआ हो, तो और किसी का अंदरूनी तौर पर मजाक उड़ाना, सारे मानों में इस्तेमाल किया जाता है। इसी से हुजुवन यानी मजाक भी इसकी फैमिली का लफ्ज है। यस्ताज़िहु, इसका भी रूट वर्ड क्या है, हा ज़ा हमजा। फिर आगे है वयमुद्दहुम, यमुद्दहुम, तो इसमें भी या इसका इजाफी वर्ड है और हुम भी, तो फिर मादा इसका बीच में क्या रह गया, मीम दाल दाल मद्दा। और ये लफ्ज जो है आप बहुत अच्छी तरह जानती हैं कि जब आपने शुरू कुरान पढ़ना किया था और नूरानी कायदा पढ़ा था तो आपने हरकात पढ़ी थी, जैसे नसब है, फतह है, जर है, कसरा है, जेर जबर पेश, और उसके साथ क्या पढ़ा था, मद। और जब भी मद आती थी तो फिर क्या पढ़ा था कि मद को लंबा किया जाता है, लंब को मद को खींचा जाता है। मद के मानी क्या है, फैलाना, इसी से है ढील देना, किसी चीज को लंबाई में खींच कर फैलाना, मद्दा, दराज करना, लंबा करना। तो मद से इसके मानी आप याद रखें कि वह यमुद्दहुम, कि वो ढील देता है उनको, तो मद्दा फैलाना खींचना। तुगयानहिम, तुगयान जो है इसका रूट वर्ड है तोय गैन वो या तोय गैन या, दोनों इसके रूट वर्ड है, मादा है। इसके मानी है सरकशी करना, नाफरमानी में हद से गुजर जाना, बहुत ज्यादा नाफरमान होना, तागूत भी इसी से है जो इंतहाई सरकश को कहते हैं। अरबी जबान में कहा जाता है तगल मा, पानी का बुलंद होकर किनारों की तरफ फैल जाना, इसी से कहते हैं तुगयानी आ गई, समंदर में दरियाओं में तुगयानी आ गई, यानी पानी हद से बाहर हो गया। और जब समंदरों में दरियाओं में तुगयानी आती है तो क्या होता है, इर्द गिर्द के मकान जो है उनको लपेट में ले लेते हैं, बस्तियों की बस्तियां, शहर के शहर डूब जाते हैं, तो वो जगह वीराना बन जाती है। तो तुगयानी के अंदर दो चीजों का, दो तीन चीजों का पाया जाना जरूरी है। पहली चीज क्या है कि हद से बढ़ना, दूसरी चीज क्या है कि गलबा होना, यानी तूफान जब आता है तो क्या होता है, हर तरफ वो फैल जाता है, तीसरी चीज ये कहर यानी गुस्से का होना। या महून, या महून जो है इसके लफ्जी मानी है अंधा होना, इसका मादा है आयन मीम हा। आप देखिए इसी में से मादा नजर आ रहा है ना आपको, या हटा दीजिए और वो और नून हटा दीजिए तो आयन मीम हा मानी क्या है, अंधा होना। कुरान में अंधे होने के लिए तीन लफ्ज इस्तेमाल किए गए हैं। पहले मानी क्या है, आयन मीम हा, इसके मानी है दिल का अंधा होना। और दूसरा लफ्ज क्या है, उमियुन, आयन मीम या आंखों का अंधा होना। और तीसरा लफ्ज है अकमहा, ये आप सूरत आले इमरान में पढ़ेंगी, ईसा अलैहिस्सलाम के मौजों में से था कि वो जो माँ के पेट से अंधे आते थे, बच्चे पैदा होते थे, कि मादरजाद अंधा, पैदाइशी अंधा, उनको वो ठीक कर देते थे अल्लाह के हुक्म से। तो अकमहा पैदाइशी अंधा। तो अंधे के लिए हमने तीन लफ्ज पढ़े, आइन मीम हा जिसे या महून बनता है, इसका मतलब है दिल का अंधा यानी बसीरत का फुकदान होना, बसीरत की कमी होना। दूसरा है उमियुन, और बड़ी मशहूर आयत है आपको याद होगी, सुम बुकमुन उमियुन फहुम ला यरजिउन। तो वहां पे जो उमियुन लफ्ज इस्तेमाल हुआ है इसका वाहिद है आमा, हमजा आयन मीम ऊपर खड़ी जबर दे दे साथ या लिख लीजिए, आमा ये वाहिद है। तो ये आंखों का अंधा यानी बसारत के लिए इस्तेमाल किया जाता है। और तीसरा है अकमहा तदैशी अंधा। इस तरह शीन राया खरीदना और बेचना दोनों के लिए इस्तेमाल किया जाता है बयक वक्त। तो ये क्या हुआ, ये जविल अजदाद में से है। जविल अजदाद के क्या मानी है, कि ये लफ्ज बयक वक्त ऑपोजिट मानी रखता है। वैसे आप देखें कि ऑपोजिट मानी के लिए बाज़ औक़ात हम अलग लफ्ज लेते हैं ना, मसलन आप देखें कि हमने अभी पीछे पढ़ा कि मुफ्लिहून फलाह पाने वाले, जो मोमिनीन की सिफात पढ़ी, फिर हमने जो है पढ़ा मुफसिदून फसादी, तो ये भी तो है ना कि इसलाह करने वाले और फसाद करने वाले, ये ऑपोजिट हैं। फिर असमा आसमान, और इसका ऑपोजिट क्या है, अल अर्ज जमीन। तो इसी तरह हम जैसे कहते हैं यौम दिन और लय रात के लिए इस्तेमाल किया जाता है, तो हम ऑपोजिट के लिए एक दूसरा लफ्ज लेते हैं। लेकिन ऑपोजिट की एक किस्म यह है कि एक ही लफ्ज के अंदर दो मुख्तलिफ मानी पाए जाते हैं, इनको जविल अजदाद कहते हैं। जैसे इस तरह मानी खरीदना और बेचना, तो ये लफ्ज जो है एक चीज के बदले में एक शख्स चीज बेच रहा होता है, दूसरा खरीद रहा होता है, एक खरीद रहा होता है और दूसरा बेच रहा होता है। तो ये जब भी मैं ये टर्म यूज करूंगी कि ये लफ्ज जविल अजदाद में से है, तो आपने फौरन समझ आना है कि इसके दो मानी है, कि खरीदना भी है और बेचना भी। अद्दलाला, दाद लाम लाम, ये पहले कब पढ़ा था, बोला दालीन सूरत फातिहा में, बिल्कुल सही। इसके मानी क्या है, गुमराही के। खुदा अलहुदा और अद्दलाला ये आपस में एक दूसरे के ऑपोजिट हैं, मुतजाद हैं। खुदा क्या है, हदायत। रबिहत, राबाहा ये ऑपोजिट है, ये मादा है इसका, राबाहा इसके मानी है नफा बख्श होना, फायदा होना, वो फायदा जो किसी माल की खरीदो फरोख्त से, किसी सामान के बेचने से हासिल हो, जैसे माले तिजारत में जो फायदा हासिल होता है, तो उसके लिए ये लफ्ज रब हद जो है वो इस्तेमाल किया जाता है। और इसका इसकी जिद क्या है, इसका ऑपोजिट क्या है, खसीरा, खुसरान से है। तिजारत हम, इसका रूट है ता जीम रा, ये खरीदने और बेचने दोनों मानी में इस्तेमाल किया जाता है। और ताजीमरात तिजारत यानी इसके असल मानी है नफा कमाना, जो के बेचने से खरीदने से जो है वो हासिल किया जाता है। मुहतदीम, फिर इसका रूट वर्ड क्या है, अभी आपने पढ़ा बिलहुदा।
بسم الله الرحمن الرحيم ومن الناس من يقول آمنا بالله وباليوم الآخر وما هم بمؤمنين يخادعون الله والذين آمنوا وما يخدعون إلا أنفسهم وما يشعرون في قلوبهم مرض فزادهم الله مرضا ولهم عذاب أليم بما كانوا يكذبون وإذا قيل لهم لا تفسدوا في الأرض قالوا إنما نحن مصلحون ألا إنهم هم المفسدون ولكن لا يشعرون وإذا قيل لهم آمنوا كما آمن الناس قالوا أنؤمن كما آمن السفهاء ألا إنهم هم السفهاء ولكن لا يعلمون وإذا لقوا الذين آمنوا قالوا آمنا وإذا خلوا إلى شياطينهم قالوا إنا معكم إنما نحن مستهزئون الله يستهزئ بهم ويمدهم في طغيانهم يعمهون أولئك الذين اشتروا الضلالة بالهدى فما ربحت تجارتهم وما كانوا مهتدين
اللہ رب العزت فرماتے ہیں وَمِنَ النَّاسِ اور لوگوں میں سے کوئی ایسا بھی ہے مَنْ يَقُولُ وہ کہتا ہے آمَنَّا بِاللَّهِ ہم اللہ پر ایمان لائے وَبِالْيَوْمِ الْآخِرِ اور آخرت کے دن پر وَمَا هُمْ بِمُؤْمِنِينَ اور وہ ایمان لانے والے نہیں ہیں بعض لوگ ایسے بھی ہیں جو کہتے ہیں کہ ہم اللہ پر اور آخرت کے دن پر ایمان لائے ہیں حالانکہ در حقیقت وہ مومن نہیں ہیں تو یہ تیسری قسم کے لوگ ہیں سب سے پہلے قسم کے لوگ کون سے تھے مومنین متقین دوسرے کون سے تھے کافر اب تیسرے کون سے ہیں منافق ہیں دونوں ہی انکار کرنے والے کافر اور منافق دونوں ہی انکار کرنے والے ہیں کافر کھلم کھلا انکار کرنے والے ہیں اور منافق جو ہے نا یہ سب سے زیادہ دین کو نقصان پہنچاتے ہیں یہ وہ ہیں جو جس چلو تم ادھر کو ہوا ہو جدھر کی جو موقع ساز ہوتے ہیں جو زمانہ ساز ہوتے ہیں جو حالات کے مطابق اپنا رخ بدلتے رہتے ہیں تو اللہ تعالیٰ کہتے ہیں کہ پھر لوگوں میں سے کوئی ایسے بھی ہیں جو کہتے ہیں کہ ہم ایمان لائے اللہ پر اور آخرت کے دن پر اور وہ مومن نہیں ہیں یہ بڑی ہی افسوسناک خبر ہے جو سنائی جا رہی ہے یہ بڑی ہی دردناک خبر ہے کہ اللہ تعالیٰ یہ اعلان کر رہے ہیں کہ ایسے لوگ ایمان لانے والے نہیں ہیں جن کے قول میں اور فعل میں تضاد ہے جن کے کہنے میں اور کرنے میں جو ہے وہ فرق ہے اور انہی کو جو ہے وہ منافق کہا جاتا ہے اور دراصل اصل میں ایمان جو ہوتا ہے وہ کیا ہے کہ وہ انسان کے اندر ایک تبدیلی کا نام ہے اس کے کردار کے اندر جو ہے وہ تبدیلی کا نام ہے تو جب انسان جو ہے جو کہتا ہے اس پر عمل نہیں کرتا تو اس کا یہ مطلب ہے کہ وہ شخص جو ہے وہ سچا شخص نہیں ہے تو یہاں پر جو ہے یہی بات بتائی جا رہی ہے اور آپ یہ بھی دیکھیں کہ جیسے رسول اللہ صلی اللہ علیہ وسلم کی ہمیں ایسی احادیث پتہ چلتی ہیں کہ ایمان لانا جو ہے وہ اس سے کیا مراد ہے رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ ایمان کیا ہے آپ نے فرمایا ایمان نام ہے صبر کا اور سماحت کا تو صبر تو سمجھ میں ہمیں آتا ہے نا کہ ہم زندگی کے مختلف مواقع کے اوپر برداشت کریں ہے نا اور صبر کریں اور سماحت کسے کہتے ہیں سماحت کے معنی کیا ہے کہ انسان جو ہے اس کے اندر اعلیٰ ظرفی ہو اس کے اندر نرم خوئی ہو تو اعلیٰ ظرفی اور نرم خوئی جو ہے وہ کیا ہے کہ وہ بڑی برداشت سے آتی ہے اتنی آسانی سے نہیں آتی بہت سی جو ہے وہ انکہی باتوں کو جو ہے وہ غیر ضروری باتوں کو جو ہے انسان کو برداشت کرنا پڑتا ہے. تو اگر ہم ایسا کریں تو کیا ہے, یہ ایمان ہے. اسی طرح سے جو ہے وہ حضور صلی اللہ علیہ وسلم نے قبیلہ عبد القیس کی نمائندگی کرنے والے لوگوں سے پوچھا, جانتے ہو اللہ واحد پر ایمان لانے کا کیا مطلب ہے؟ انہوں نے کہا اللہ اور اس کا رسول ہی بہتر علم رکھتے ہیں. آپ نے فرمایا ایمان یہ ہے کہ آدمی اس حقیقت کی گواہی دے کہ اللہ کے سوا کوئی معبود نہیں اور محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں, اور نماز ٹھیک طریقے پر ادا کرے, اور زکات دے, اور رمضان کے روزے رکھے. مشکات کی یہ حدیث ہے. تو اب آپ دیکھ لیجئے کہ یہاں پہ بھی کرنے کے کام بتائے جا رہے ہیں. تو اب یہ لوگ کیا کرتے ہیں جو منافق ہیں, وہ کہتے ہیں کہ ہم ایمان لائے ہیں لیکن اللہ پر اور آخرت پر جو ہے وہ یہ لوگ ایمان نہیں لائے. تو آخرت پر ایمان لانے کا کیا مطلب ہے؟ کیوں اللہ تعالیٰ یہ کہہ رہے ہیں کہ یہ آخرت پر جو ہے یہ ایمان نہیں لائے؟ آخرت جو ہے, جو بعد کی زندگی ہے, اس پر ایمان لانے کا کیا مطلب ہے کہ انسان جو ہے وہ اس کی پھر تیاری کرے, انسان آخرت کے دن سے جو ہے وہ ڈرے. رسول اللہ صلی اللہ علیہ وسلم کی ہمیں آخرت پر ایمان لانے کے بارے میں بھی جو احادیث ملتی ہیں ان میں سے ایک بڑی ہی اہم حدیث ہے جس سے ہمیں یہ بات پتہ چلتی ہے کہ ہماری کیا ذمہ داری بنتی ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا میں عیش و آرام اور بے فکری کی زندگی کیسے گزار سکتا ہوں جبکہ حال یہ ہے کہ اسرافیل علیہ السلام سور منہ میں لیے کان لگائے پیشانی جھکائے انتظار کر رہے ہیں کہ کب حکم ہوتا ہے سور پھونکنے کا. سور جو ہے اس بغل کو کہتے ہیں جس کے ذریعے فوج کو خطرے کی خبر دی جاتی ہے, جیسے ہوتا ہے نا کوئی آواز نکالی جاتی ہے یا انہیں اکٹھا کرنے کے لیے بجایا جاتا ہے. تو قیامت کے سور کی حقیقت کون جان سکتا ہے؟ لوگوں نے پوچھا ہے اللہ کے رسول صلی اللہ علیہ وسلم پھر آپ ہمیں کیا حکم دیتے ہیں؟ آپ نے فرمایا یہ پڑھتے رہا کرو حسبنا اللہ ونعم الوکیل. یہ بھی ابو سعید خدری رضی اللہ عنہ نے اس کو روایت کیا ہے اور یہ ترمذی کی حدیث ہے. تو اس کو پڑھنے کا کیا مطلب ہے کہ جب زندگی میں تم چلو گے, جب اپنی زندگی میں عمل کرو گے تو بہت سی مشکلات آئیں گی, بہت سے فتنے کھڑے ہوں گے, بہت سی آزمائشیں آئیں گی, اور اس موقع پر ایمان جو ہے نا اس کو دامن کو چھوڑ نہ دینا, اس موقع پر مایوس نہ ہونا, ڈپریشن کا شکار نہ ہونا. اور بعض اوقات یہ ہوتا ہے کہ جب ہم سچے طریقے سے قرآن اسلام پر سمجھتے ہیں, اس کو مانتے ہیں, اس پر ایمان لاتے ہیں, عمل کرنا چاہتے ہیں, تو حالات ہمارا ساتھ نہیں دیتے, واقعات ہمارا ساتھ نہیں دیتے. انسان کی جو پڑی ہوئی ہم پر مصیبتیں ہیں, انسان ہم پر جو باتیں کرتے ہیں نا, ان کو ہم اللہ کی ڈالی ہوئی آزمائشیں سمجھ کر اپنے ایمان سے ہٹ جاتے ہیں. اللہ تعالیٰ کے پیارے رسول صلی اللہ علیہ وسلم نے ہمیں یہاں کیا پیغام دیا کہ تمہیں پتا ہے کہ بہت جلدی آخرت اور قیامت آنے والی ہے نا, کہ جلدی جیسے ایک دم کسی کی وقت جو ہے نا سور پھونک دیا جائے. تو تم دنیا میں ایسے کان لگا کے رہو کہ کسی وقت بھی سور پھونک دیا جائے گا, اور جب تم پہ مشکل وقت آئے تو حسبنا اللہ ونعم الوکیل ونعم المولا ونعم النصیر. غزوہ بدر بڑا مشکل وقت تھا, اور اس وقت جب بہت مشکل کا وقت تھا پیارے رسول صلی اللہ علیہ وسلم یہ دعا پڑھ رہے تھے, اور جب حضرت ابراہیم علیہ السلام کو آگ میں جو ہے وہ کودنے کا حکم دیا گیا, ڈالنے کا حکم دیا گیا, اس وقت بھی آپ نے یہ دعا پڑھی تھی حسبنا اللہ ونعم الوکیل ونعم المولا ونعم النصیر, کہ مجھے میرا اللہ ہی کافی ہے, وہ میرا دوست ہے, وہ میرا ولی ہے, وہ میرا کارساز ہے, وہ میری ضرورتوں کو پورا کرے گا, وہ میری سچائی کو پورا کرے گا, وہ میری سچائی کو ثابت کر دے گا. تو یہاں پر وہ لوگ کیا کرتے ہیں کہ منافق کون لوگ ہوتے ہیں؟ جو ایمان کو منہ سے لاتے ہیں ان کا ایمان زبان کی نوک سے آگے نہیں بڑھتا, جو ہی جب وہ عمل کرتے ہیں نا اور جب آزمائشیں آتی ہیں فوراً وہ ایمان جو زبان کی نوک پر ہوتا ہے نا اس کو باہر کر دیتے ہیں. مثلاً منہ سے کہتے ہیں ہم ایمان لائے, نماز ان کے لیے بڑی مشکل ہے. منافقین کی ایک بڑی نشانی ہمیں قرآن مجید سے بھی پتہ چلتی ہے کہ جب وہ لوگ نماز کے لیے آتے ہیں نا تو بہت سستی کے ساتھ آتے ہیں. فَإِذَا قَامُوا, جب وہ کھڑے ہوتے ہیں نماز کے لیے تو کیا کرتے ہیں؟ کسالا, سستی کے ساتھ وہ نماز کے لیے آتے ہیں. اور صحابہ کہتے ہیں کہ اگر کوئی شخص فجر کے لیے عشاء کے لیے نہیں آتا تھا نا تو ہم اس کے بارے میں برا گمان کرتے تھے کہ شاید یہ سچا مسلمان نہیں ہے. اور ہمیں حدیث سے یہ بھی پتہ چلتا ہے کہ منافق پر عشاء کی اور فجر کی نماز بھاری ہوتی ہے, اور ویسے تو ساری نمازیں بھاری ہوتی ہیں, لیکن عشاء کی اور فجر کی نماز خاص طور پر، عشاء میں ہم تھک جاتے ہیں اور فجر میں میٹھی اور گہری نیند، نرم گرم بستر کو چھوڑنا، خوابوں میں سے نکل کر حقیقت کی دنیا میں آنا بڑا مشکل لگتا ہے. سوچتے ہیں بس ابھی تھوڑا سا اور، ابھی تھوڑا سا اور، یہاں تک کہ سورج کی کرنیں جو ہے وہ باہر نکل آتی ہیں. تو اللہ رب العزت فرماتے ہیں بعض لوگ ایسے بھی ہیں جو کہتے ہیں کہ ہم ایمان لائے اللہ اور آخرت کے دن پر، حالانکہ حقیقت میں وہ مومن نہیں ہیں. وہ اللہ پر اور ایمان لانے والوں کے ساتھ دھوکہ بازی کر رہے ہیں. یخادعون اللہ والذین آمنوا، اللہ سے بھی دھوکہ کر رہے ہیں اور وہ لوگ جو کہ ایمان لائے ہیں، یہ لوگ ان کے ساتھ بھی دھوکہ کر رہے ہیں. اللہ رب العزت فرماتے ہیں وما يخدعون الا انفسهم وما يشعرون. حقیقت کیا ہے کہ وہ خود اپنے آپ ہی کو دھوکے میں ڈال رہے ہیں اور انہیں اس بات کا جو ہے وہ شعور نہیں ہے. تو یہاں پر کیا بات بتائی جا رہی ہے کہ وہ یہ سمجھ رہے ہیں کہ اللہ کو نہیں پتا، کہ اللہ کو چیٹ کر رہے ہیں، دھوکہ دے رہے ہیں. تو اللہ تعالیٰ تو دیکھتا ہے اور پھر وہ ایمان لانے والوں کو دھوکہ دیتے ہیں. تو اللہ رب العزت فرماتے ہیں کہ جو شخص اللہ کو دھوکہ دیتا ہے وہ دراصل اپنے آپ کو دھوکہ دیتا ہے، جو ایمان لانے والوں کو دھوکہ دیتا ہے وہ دراصل اپنے آپ کو دھوکہ دیتا ہے، اور اسے شعور ہی نہیں ہے، اسے سمجھ ہی نہیں ہے، اسے علم ہی نہیں ہے، اسے پتہ ہی نہیں ہے کہ کتنی بڑی غلطی جو ہے، کتنا بڑا گناہ جو ہے، کتنی بڑی بات جو ہے یہ لوگ جو ہے وہ کر رہے ہیں. کیونکہ ان کا ایمان ایسا ایمان ہے جو جھوٹا ایمان ہے. ان کے دلوں کے اندر ایک بیماری پیدا ہو گئی ہے. جب انسان ایسا کرتے ہیں نا، بعض لوگ اپنی بات سے مکر جاتے ہیں، بعض اپنی بات کو تبدیل کر لیتے ہیں، بعض جو ہے وہ یعنی جیسے کچھ منافقت زبان کی ہوتی ہے، کچھ جسم کے اعضاء کی ہوتی ہے. تو یہ دراصل یہ ساری کی ساری ایک بیماری کی وجہ سے ہے. فی قلوبہم مرض، ان کے دلوں کے اندر بیماری ہے. فزادہم اللہ مرضا، اللہ نے ان کی بیماری کو زیادہ کر دیا. فزادہ فا پس زیادہ، زیادہ کر دیا، انکریز کر دیا، بڑھا دیا. ولہم عذاب علیم، اور ان کے لیے دردناک عذاب ہے. بما کانوا یکذبون، اس وجہ سے جو یہ جھوٹ بولتے ہیں. تو کون سی بیماری ہے ان کے اندر؟ کنٹراڈکشن کی، منافقت کی، دو رخے پن کی، دو رخا پن ہے نا. منافق کی مثال ایسی بھی ہے کہ جیسے وہ آسان آسان چیزوں کو لینا چاہتا ہے، وہ چیزوں کو کرنا چاہتا ہے جس سے اس کو فائدے ہوں. جہاں اس کو لگے کہ اب مجھے مشکل ہوگی، قربانی دینی پڑے گی، سیکریفائز کرنا پڑے گا، وہاں وہ کہتا ہے کہ نہیں، یہ اسلام میں نہیں کر سکتا، ایسے اسلام پر تو ہم عمل نہیں کر سکتے، فائدہ اٹھانا چاہتے ہیں. ایسے لوگ جو ہے وہ زیادہ تر جو ہے وہ فائدہ مند ہوتے ہیں. اور اسلامی تاریخ میں دیکھ لیں کہ منافقوں نے اسلام کو بہت نقصان پہنچایا. کافر مکہ میں تھے، کفر کیا انہوں نے، تو پتا تھا کہ کافر کون ہے. مدینہ میں آئے تو ان سے جنگ کے لیے تیار تھے پیارے رسول صلی اللہ علیہ وسلم. لیکن منافقت جو ہے، جب لوگ منافقت کرتے ہیں تو اس کا کیا نتیجہ ہوتا ہے کہ انسان بازو کا دھوکہ کھا جاتا ہے ان سے نا، پتا نہیں چلتا کہ یہ میرا ساتھی ہے یا میرا دشمن ہے. آپ دیکھ لیں، ٹیپو سلطان جیسا بہادر شخص شہید ہوا، انگریز نام سن کر ٹیپو سلطان کا اسے ڈرتے تھے نا، نام سن کر کہ شیر آ گیا، دیو آ گیا. لیکن ٹیپو سلطان بھی میدان کے مقابلے میں نہیں ان کو شہید، یعنی وہ مرے، بلکہ کیا تھا کہ مخبروں نے، مسلمانوں میں سے کسی نے انگریزوں کو کچھ لے کے ان کی مخبری کر دی تھی کہ اس وقت وہ کہاں پہ ہیں، اور پھر ان کو جو تھا نا وہ ختم ہو گئے. تو ہاں، تو کیا ہے کہ میر صادق اور میر جعفر، یہ بھی ہماری اسلامی تاریخ میں بڑے پکے منافق رہے ہیں، جیسے عبداللہ بن ابی جیسے لوگ. تو اسی طرح بغداد جو ہے، اس میں بھی منافق جب آئے تو پھر سکوت بغداد ہوا، سکوت ڈھاکہ، یعنی ڈھاکہ گرا یا بغداد گرا. یا ہندوستان میں جو جنگ تھی 1957 کی، 1957 کی، اس میں مسلمانوں کو جو نقصان ہوا اس کی بھی وجہ یہ تھی کہ منافق مسلمانوں کے اندر بہت زیادہ پائے جاتے تھے. تو یہ ہر دور میں پائے جاتے ہیں، اس دور میں بھی اور آج میں بھی. تو اس زمانے میں بہت سے لوگ ایسے تھے جو رسول اللہ کے پاس آتے تھے، کہتے تھے ہم تو آپ کے ساتھ ہیں، ہم آپ پر ایمان لائے ہیں. جب کافروں سے جا کے ملتے تھے کہتے تھے کہ نہیں. تو اللہ تعالیٰ نے اعلان کر دیا، دو اعلان کیے خاص طور پہ. پہلا یہ اعلان کیا وَلَهُمْ عَذَابٌ عَلِيمٌ، ان کے لیے دردناک عذاب ہے. دوسرا اعلان کیا کہ یہ لوگ جھوٹے ہیں. جھوٹ، جھوٹ کسے کہتے ہیں؟ کیونکہ جس چیز کے بارے میں اللہ اعلان کر دے کہ یہ لوگ جو ہیں یہ جھوٹے ہیں تو اس میں کیا شک ہو سکتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, اس حدیث کو اسماء رضی اللہ عنہا روایت کرتی ہیں کہ ہم رسول اللہ کے پاس ایک دلہن کو لے کر حضور کے گھر گئے, جب ہم آپ کے گھر پہنچے تو آپ نے دودھ کا ایک بڑا پیالہ پیش کیا, پھر آپ نے خود دودھ پیا بقدر ضرورت, اس کے بعد اپنی بیوی کو دیا, وہ جو دلہن لے کر گئی تھی نا صحابیات ان کو دیا. انہوں نے کہا مجھے خواہش نہیں ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا تم بھوک اور جھوٹ کو جمع نہ کرو. حضور صلی اللہ علیہ وسلم نے محسوس کیا کہ انہیں بھوک لگی ہوئی ہے لیکن تکلف فرما رہی ہیں, اس لیے آپ نے جھوٹے تکلف سے منع کیا. اور یہ میں اور آپ بھی کثرت سے یہ جھوٹ بولتے ہیں, ہے نا؟ بعض اوقات یہی خیال ہوتا ہے کہ ان کو تکلیف نہ ہو اور مشکل نہ ہو, یا جلدی میں ہوتے ہیں تو کچھ لوگ تو اتنا پکا جھوٹ بولتے ہیں, کہتے ہیں کہ کھا لیا ہوا ہے, کھا ہی لیا ہوا ہے, پیٹ بڑا بھرا ہوا ہے, بھوک بالکل نہیں ہے. تو ہمیں کلیئر بات کرنی چاہیے کہ مطلب محتاط انداز میں کر سکتے ہیں کہ بھی ابھی ٹائم نہیں ہے میرے کھانے کا, یا ابھی میرے لیے مشکل ہے, یہ وقت میں اس وقت جلدی میں ہوں, کچھ بھی اچھے سے ہم معذرت کر سکتے ہیں. زندگی کا یہ اصول بنا لیجئے, زندگی کا یہ طریقہ بنا لیجئے کہ کوئی بھی بات ہو جھوٹ نہیں بولنا, جھوٹ نہیں بولنا, یہ بہت اہم بات ہے. اسی طرح سفیان رضی اللہ عنہ کہتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو یہ فرماتے سنا کہ یہ بھی بہت بڑی خیانت ہے کہ تم اپنے بھائی سے کوئی بات کہو اور وہ تمہاری بات کو سچ سمجھے حالانکہ تم نے جو بات اسے کہی وہ جھوٹی تھی. تو یہ ابو داؤد کی روایت ہے. تو اب آپ دیکھ لیجئے کہ یہ بھی جھوٹ ہے. اور ہم بہت سی بعض اوقات نا ہم بات میں بہت مبالغہ آرائی کرتے ہیں, جیسے ہم نے کہیں کوئی چیز دیکھی تو کوئی کسی کو لڑتے ہوئے دیکھ لیا, اب ہم عادت ہے چونکہ بہت بات کرنے کی, ہم دوسرے کو جا کے بتاتے ہیں, بتانے میں مبالغہ آرائی کر دیتے ہیں, کیا بتاؤں کہ کیسے مارا, کیا بتاؤں کہ پھر کیا ہوا, ہے نا؟ تو یہ بھی جھوٹ ہے. کیونکہ اس سے ہمیں کیا پتا چلا کہ تم اپنے بھائی سے وہ بات کہو اور وہ تمہاری بات کو سچ سمجھے حالانکہ تم نے جو بات اس سے کہی وہ جھوٹی تھی. کوئی بھی چیز, کھانا لذیذ تھا, چیز بڑی خوبصورت تھی, میں بڑی مشکل میں تھی, ہو سکتا ہے اتنی مشکل میں نہ ہو جتنی بڑی کو میں نے کھینچا, بڑی مشکل میں تھی, ہے نا, بڑا مجھے یہ ہوتا ہے ایسے, تو یہ چیز بھی جھوٹ میں آتی ہے. تو آپ سوچ لیں کہ کیفیات میں بھی جھوٹ نہیں ہونا چاہیے, فیلنگ کے اندر بھی, یہ بھی جو ہے یہ حرام ہے. اسی طرح ایک دن جبکہ رسول اللہ صلی اللہ علیہ وسلم جو تھے, حضرت عبداللہ بن عامر رضی اللہ عنہ کہتے ہیں وہ ہمارے گھر میں تشریف رکھتے تھے, میری والدہ نے مجھے بلایا, کہا کہ ادھر آ کے میں تجھے ایک چیز دوں گی. تو حضور نے پوچھا تم اسے کیا دینا چاہتی ہو؟ والدہ نے فرمایا کہ میں اسے کھجور دینا چاہتی ہوں. آپ صلی اللہ علیہ وسلم نے فرمایا اگر تو دینے کے لیے بلاتی اور نہ دیتی تو تیرے نام اعمال میں یہ جھوٹ لکھ دیا جاتا. ابو داؤد کی یہ روایت ہے. اب یہ دیکھ لیں کہ یہ قسم میں اور آپ اس میں کہیں میں اور آپ شامل تو نہیں ہوتے بچوں کے ساتھ. میں آپ کو ایک بات بتاؤں, جو اسلام کے اصول ہیں نا وہ اصول ہے, وہ نہ بچوں کے ساتھ جائز ہے, نہ بڑوں کے ساتھ جائز ہے, نہ مصیبت میں جائز ہے, نہ پریشانی میں جائز ہے. جو حرام ہے وہ حرام ہے, اور بالعموم ہم اپنے بچوں کے ساتھ بہانے بناتے ہیں اور یہ باتیں کہتے ہیں اللہ کے ہاں یہ جھوٹ ہوگا. اسی طرح ایک دفعہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ خرابی اور نامرادی ہے اس شخص کے لیے جو جھوٹی باتیں اس لیے کرتا ہے کہ لوگوں کو ہنسائے, ہنسانے کے لیے, خرابی ہے اس کے لیے, خرابی ہے اس کے لیے, خرابی ہے اس کے لیے. آپ نے تین دفعہ یہ بات کہی. ہم اپنی گفتگو کو چٹپٹا بنانے کے لیے, ہم اپنی گفتگو کو مزیدار بنانے کے لیے, ہم ہنسانے کے لیے جو ہے نا وہ جھوٹ بولتے ہیں. تو یہ چیز بھی جو ہے یہ گناہ ہے اور یہ چیز حرام ہے. تو بات کھانے پینے میں جھوٹ کی ہو, بات کے بتانے میں ہو, کسی کو دینے میں ہو, یا عملی لحاظ سے بحثیت مسلمان جھوٹ کی ہو, تو یہ منافقوں کی خوبی ہے اور اللہ تعالیٰ نے کہا کہ ان کے لیے بڑا عذاب ہے. اب منافقوں کے لیے عذاب العلیم کہا, تو کافروں کے لیے کون سا عذاب کہا؟ عذاب عظیم, بڑا عذاب ہوگا. تو یہاں پہ علیم بڑا ہی دردناک ہوگا ہے, دونوں ہی عذاب, دونوں ہی تکلیف میں ہیں. پھر فرمایا اور جب ان سے کہا جاتا ہے, وَإِذَا قِيلَ لَهُمْ, جب ان سے کہا جاتا ہے لَا تُفْسِدُوا فِي الْأَرْضِ, زمین میں فساد نہ کرو, قَالُوا إِنَّمَا نَحْنُ مُصْلِحُونَ, تو وہ کہتے ہیں کہ ہم تو اصلاح کرنے والے ہیں. यानी मुनाफों की क्या खूबी होती है कि वो फसाद फिल अर्द करते हैं। फसाद फिल अर्द, ये कुरान की एक टर्म है, इस्तलाह है। फसाद फिल अर्द जो है इसके क्या मानी है? फसाद फिल अर्द जो है इसके असल मानी है निजामे हक को बिगाड़ना, इस्लाम के निजाम को बिगाड़ना, उसको बिगाड़ने की कोशिश करना। और निजामे हक क्या है? वो कानून जो अल्लाह ताला ने दिया है, अल्लाह के अहकामात, अल्लाह की इबादत, अल्लाह के बताए हुए तौर तरीके, वो जो अंबिया अलैहिस्सलाम लेकर आए, वो जो कुरान पेश करता है। तो ये पूरी कायनात का निजाम अल्लाह के तहत चलता है। मौसमों का बदलना, फलों का पकना, हवाओं का चलना, बारिश का आना और सूरज का तुलू होना, सूरज का गुरूब होना, ये सारा अजराम फलकी, ये सारा कायनात का निजाम जो है वो अल्लाह के कानून के पाबंद है। किसी का इख्तियार नहीं है कि वो कहे कि नहीं। हर हर जो चीज है वो अल्लाह की अताअत करती है। और अब ये है कि वो इंसान जो कि अशरफुल मखलूकात में से पैदा किया गया है अल्लाह ताला, उसको ये कह रहे हैं कि तुम जमीन में फसाद ना पैदा करो। क्योंकि मुनाफिक जो है ना, जब वो दो रुखापन इख्तियार करते हैं, जब वो कंट्राडिक्शन करते हैं, जब वो कहते कुछ है करते कुछ है, तो जमीन में फसाद पैदा होता है। तो ये आयतें सिर्फ मुनाफिकों के लिए ही नहीं है, काफिरों के लिए भी हैं। काफिर जब कुफ्र करता है तो उससे भी जमीन के अंदर जो है वो फसाद पैदा होता है। तो कहा कि जब भी उनसे कहा जाता है कि जमीन में फसाद ना करो, तो वो कहते हैं कि हम तो इसलाह करने वाले हैं, हम तो बड़े खैरखा हैं, हम तो बेहतरी के लिए ऐसा करते हैं, इधर की उधर, उधर की इधर, है ना। तो यहाँ पे ये इससे ये बात हमें पता चलती है कि यानी वो कहते हैं कि हम मुसलमान हैं, लेकिन वो मुसलमान नहीं है। अल्लाह ताला बड़े जबरदस्त तरीके से ये ऐलान करते हैं, अला इन्नहुम हुमुल मुफ्सिदून वलाकिन ला यशुरून। खबरदार, ये लोग फसादी हैं, खबरदार सुनो, आगाह रहो। ये सारे तर्जुमे हैं इसके कि ये लोग जो हैं ये तो खुद मुफसिद हैं, यानी इनके इस रवैये की वजह से जमीन के अंदर फसाद पैदा होता है। जब काफिर कुफर करता है तो जमीन के अंदर फसाद पैदा होता है ना। और जब मुनाफिक जो है वो मुनाफकत इख्तियार करता है, दो लिबास पहनता है, तो जमीन के अंदर जो है वो क्या होता है? फसाद पैदा होता है। इसलिए कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम कयामत के दिन बदतरीन आदमी उस शख्स को पाओगे जो दुनिया में दो चेहरे रखता था, कुछ लोगों से एक चेहरे के साथ मिलता था और दूसरे लोगों से दूसरे चेहरे के साथ। इस हदीस को बुखारी और मुस्लिम ने रवायत किया है, मुत्तफिक अलैह, अबू हुरैरा रजी अल्लाह अन्हु इसके रावी हैं। यानी दोनों हदीस के मजमुओं में जो सबसे अथेंटिक हदीस है के मजमुए हैं बुखारी और मुस्लिम का, तो वो इसको रवायत करती हैं कि दो चेहरे रखने वाला। और हम में से भी बाज लोग जो हैं अपने लिबास के बारे में, अपनी गुफ्तार के बारे में, या बाज औकात ना हम किसी बड़े जो हमें पता होता है कि कोई चेयर पर्सन है, कुर्सी वाला है, ओहदे वाला है, उससे जब मिलते हैं तो जी जी करते हैं, हाँ बिल्कुल सही ऐसे ही। जब हम उससे हट जाते हैं तो हम कहते हैं कि नहीं नहीं वो तो नहीं, ऐसे नहीं हो सकता। यानी एक कमिटमेंट करके ना, बड़े लोगों के सामने एक कमिटमेंट कर लेते हैं, जब आम लाइफ में आते हैं तो कहते हैं कि नहीं नहीं वो तो ऐसे ही निकल गया होगा मुंह से, नहीं नहीं मेरा ये मतलब तो नहीं था, ऐसा तो नहीं हो सकता, है ना। तो ये भी दो चेहरे हैं इंसान के। इसी तरह से जो है हम अपने लिबास के बारे में कि हम मुख्तलिफ लिबास इख्तियार करते हैं, तो ये भी दो चेहरे हैं, मुख्तलिफ लिबास इख्तियार करना। समझती है ना आप बात को? तो ऐसा नहीं है, जो किस्मत नसीब में रिस्क है वो तो मिलना ही है। हम बाज कहते हैं ना कि जॉब के लिए स्काफ नहीं हमें पहन रही, है ना, या ये कि मस्जिद आए तो जिलबाब पहन लिया, निकले तो जिलबाब नहीं, है ना, खत्म बाहर। तो बहरहाल, और भी हम बाज महफिलों में डिफरेंट अपना सेटअप रखते हैं और बाज महफिलों में जाते हैं तो डिफरेंट सेटअप रखते हैं। एक बात याद रखें कि जो दुनिया से डरा वो मरा, जो दुनिया से डरा वो गया। बस अल्लाह का डर मुझे और आपको इख्तियार करना चाहिए, और हमें अल्लाह ये महसूस करना चाहिए कि मैं अल्लाह की नजरों में जो हूं वो कैसी हूं। फिर अल्लाह रब्बुल इज्जत जो है वो फरमाते हैं कि क्या कहा कि इन्हें शऊर नहीं है ना। जैसे आप देखें कि आप अपने बच्चों को, छोटे छोटे बच्चे हैं, आप इनको बहुत अच्छा इंसान बनाना चाहती हैं, आपने उनको घर के अंदर कुछ एटिकेट्स बताए हैं, उसूल और तौर तरीके बताए हैं, कुछ उसूल और जाब्ते बताए हैं, कुछ अदब और आदाब बताए हैं, ठीक है ना। और उसी में उनकी बेहतरी है इन दी लॉन्ग रन, आज नहीं कल उनको पता चलेगा। ये बड़ी अच्छी चीजें थी जो मेरे माँ बाप ने मुझे सिखाई। पर बच्चे हैं कि समझ के ही नहीं देते, बच्चे हैं कि मान के ही नहीं देते। यानी जैसे मसलन कंप्यूटर का गलत इस्तेमाल या ज्यादा इस्तेमाल, या इंटरनेट का गलत इस्तेमाल या ज्यादा इस्तेमाल, तो एक तो होता है ना कि फिजिकल उसके इफेक्ट क्या है। अब अगर डॉक्टर कह देता है कि इससे तुम्हारी, यानी रिसर्च से ये आ रहा है कि कमर की जो हड्डियां हैं ना, ये कंधे की, ये खराब जल्दी हो जाती हैं जो ज्यादा इस तरह अकड़ू बैठे रहते हैं, और जो है वो आंखों के ऊपर रेज ऐसी आती हैं जिससे बिनाई मुतासिर होती है, बसारत मुतासिर होती है। अच्छा, जैसे एक बच्चा जो है वो कहने लगा कि मैंने ना कंप्यूटर, उसको बहुत आता है और कंप्यूटर को छोड़ता नहीं है, लेकिन कहने लगा कि मैं कंप्यूटर इन दी लॉन्ग रन अपने प्रोफेशन में नहीं इख्तियार करना चाहता। मैंने पूछा क्यों, कहने लगा कि इसलिए इससे कि ये कंधे खराब हो जाते हैं और हड्डियां खराब हो जाती हैं और ये नजर वगैरह का असर। तो साइंस जिसको चीज को डॉक्टरी प्रूव कर दे वो तो हम मानने को तैयार, और वक्त का गलत इस्तेमाल, गलत साइड में चले जाना, उससे जो इखलाक और किरदार को जवाल आता है, इखलाक और किरदार मुतासिर होता है, तो ये कैसे पता चलता है? ये वालदैन बताते हैं, बच्चे लेकिन मान के नहीं देते। तो ऐसे में दिलों में से एक पीस सी उठती है, एक दर्द सा उठता है, चुभन सी होती है, और माँ वावेला करती है और शोर करती है कि अफसोस के इसे शऊर नहीं है कि ये गलत काम जो है वो कर रहा है। इसी तरह अल्लाह ताला ये बात बता रहे हैं कि इन्हें शऊर नहीं है, और जब इनसे कहा जाता है वाइजा कीला लहुम आमिनू, ईमान ले आओ, कमा आमनन नासु, जैसे दूसरे लोग ईमान लाए हैं, यानी और मुसलमान जो सच्चे मुसलमान हैं, जो कुर्बानियां कर रहे हैं, बेशक उन्हें तकलीफें उठानी पड़ रही हैं, बेशक उन्हें मारा जा रहा है, उन्हें जॉब से निकाला जा रहा है, उनको पीटा जा रहा है, लेकिन वो कहते हैं कि हम ईमान लाए, तो ये लोग क्या कहते हैं? कौलू अनुमिनु कमा आमन सुफहा, क्या हम बेवकूफों की तरह ईमान ले आए? जैसे आज के दौर में भी जो ईमान वाले लोग हैं ना, जो हर जगह अपना एक ही अंदाज रखते हैं, लोग उनको फुलिश कहते हैं, सिली पीपल कहते हैं कि इनको कोई समझ नहीं है, ये नहीं कामयाब हो सकते। जैसे हमारी एक बहन दोस्तों में से, उन्होंने एक जो है वो स्टोर शुरू किया, मैक स्टोर, तो उन्होंने कहा कि मैंने इसमें ये जो है वो हराम चीज कोई नहीं रखनी, मैंने इसमें लॉटरी नहीं रखनी। तो क्या कि इंसान सोचता है कि लॉटरी नहीं तो ये स्टोर कैसे चलेगा? अगर इसमें ये हम चीज नहीं रखेंगे तो हमारा पिज्जा कैसे चलेगा, जब तक कि उसके अंदर जो है वो पिक का गोश्त या उस मिक्स ही चीजें जो है नहीं होगी, तो हम कहते हैं हमारी तिजारत ही नहीं चल सकती। और जो इस पर जोर देते हैं ये ऐसी जगह जॉब नहीं करना चाहते, लोग कहते हैं बेवकूफ, भूखे मरेंगे, खुद ही करना शुरू कर देंगे, खुद ही खाना शुरू कर देंगे, है ना। तो आज भी दुनिया कहती है और कल भी दुनिया कहती थी, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में बस किरदार बदल गए हैं, कहने कहने और करने वाले लोग बदल गए हैं। कहते हैं कि ये लोग तो बेवकूफ है, अल्लाह रब्बुल इज्जत फरमाते हैं अला खबरदार, बेशक यही बेवकूफ है, इन्नहुम हुमुसुफहाउ वला किल्ला यालमून, इन्हें इल्म ही नहीं है, इन्हें पता ही नहीं है, ये जानते ही नहीं है कि अल्लाह क्या है और आखरत क्या है और ईमान क्या है और अमल क्या है, ये जानते ही नहीं है। वाइजालकुल्लज़ीना आमनू, और जब ये मिलते हैं ईमान वाले लोगों से, कालू आमन्ना, तो कहते हैं कि हम ईमान लाए। वाइजा खलू इला शयातीनहिम, और जब ये खाली हो जाते हैं अपने शैतानों के पास, यानी अपने शैतानों से अलैदगी में मिलते हैं, अपने उन लोगों से मिलते हैं जिनके अंदर शैतानी सिफात पाई जाती हैं, तो क्या कहते हैं? कौलू इन्ना माकुम, कि हम तो तुम्हारे साथ हैं, इन्नमा नहनु मुस्तहज़िऊन, हम तो मजाक उड़ा रहे थे। अल्लाह रब्बुल इज्जत फरमाते हैं अल्लाहु यस्तहज़िऊ बिहिम, अल्लाह इनसे मजाक करता है, अल्लाह इनके से मजाक कर रहा है, अल्लाह कैसे मजाक कर रहा है? फयमुद्दुहुम फी तुगयानिहिम यअमहून, अल्लाह इनकी रस्सी को दराज कर रहा है, इन्हें ये सरकशी कर रहे हैं, ये नाफरमानी कर रहे हैं, ये इनकार कर रहे हैं, ये मुनाफकत इख्तियार कर रहे हैं, अल्लाह इनको कुछ नहीं कह रहा, इनको खाने को रिज्क दे रहा है, पहनने को कपड़ा दे रहा है, इनको जो है ना, इनकी जो जान है उसको निकाल नहीं रहा, इनका गला दबा नहीं रहा, बल्कि क्या है कि इनको मोहलत अभी दी हुई है, ये इनकी रस्सी को दराज किया हुआ है, ये है अल्लाह का मजाक। और ये समझ रहे हैं कि दुनिया ज्यादा मिल रही है, तरक्की ज्यादा हो रही है, हराम कामों की वजह से मुझे फायदे ज्यादा हो रहे हैं और बड़ा अच्छा बिजनेस चल रहा है, तो ये समझते हैं कि हम अकलमंद लोग हैं। अल्लाह ताला कहते हैं ये बात याद रखना कि ये लोग हैं बेवकूफ, अल्लाह इनसे मजाक कर रहा है, इनकी रस्सी को दराज किया हुआ है इनकी सरकशी में कि ये और ज्यादा गुनाह करें, ये और नाफरमानियों में बढ़ें, या महून अंधे भटकते फिरें। अंधापन हमने पढ़ा ना, आयन मीम हा के, ये वो लोग हैं जो कि इसी तरह जो है ये अपने नाफरमानियों में अंधेपन में जो है ये बढ़ते चले जाएंगे। तो ये अल्लाह का इनसे मजाक है कि अल्लाह ताला ने इनको इनके हाल के ऊपर जो है वो छोड़ दिया है, ये अपनी सरकशी में आगे बढ़ते चले जाते हैं। तो यहां पर ये शयातीन का लफ्ज मक्का के सरदारों के लिए इस्तेमाल हुआ है, मुनाफिकों के सरदारों के लिए, या उन तमाम लोगों के लिए जो कि सरकशी इख्तियार करते हैं। अल्लाह रब्बुल इज्जत फरमाते हैं कि उलाइकल लजीना, ये वो लोग हैं कि इन्होंने इस तरह वलालत बिल हुदा, इन्होंने हदायत के बदले गुमराही को खरीद लिया, इन्होंने हदायत को बेचा और गुमराही को खरीदा है। ये कैसे लोग हैं कि इन्होंने हदायत की बजाय गुमराही ले ली, जैसे कोई समंदर के किनारे जाए और हीरे हीरों की बजाय वो धूल के अंदर जो सीपें पड़ी हुई उन्हीं को इकट्ठा करते रहे, क्योंकि साहिल के किनारे पर पानी की लहरें सीपों को खुद ही फेंक देती हैं, है ना, लेकिन मोती और लाल लेने के लिए समंदर की गहराई में जाना पड़ता है, और जब समंदर की गहराई में उतरते हैं तो पानी में उतरते हैं, मुश्किलात उठानी पड़ती हैं। इसी तरह अगर कोई शख्स जो है वो कोयले ही लेकर खुश हो जाए, क्या फरमाया कि ये वो लोग हैं जिन्होंने हदायत के बदले गुमराही खरीद ली, फमा रबहत तिजारतहुम, इनकी तिजारत ने इन्हें कोई नफा ना दिया। रबिहा वो नफा है, वो प्रॉफिट है जो तिजारत से मिलता है, तो इनकी तिजारत ने इन्हें कोई नफा ना दिया। फमा कानू मुहतदीन, और ये लोग जो हैं ये हदायत पर नहीं हैं। यहां पर इन आयात में अल्लाह ताला ने बहुत ही अफसोस का इजहार किया है, बड़ा ही जो है वो इस बात का इजहार किया है कि ये लोग जो हैं ये बहुत ही ज्यादा जो है ये खसारे में हैं। और आप देख लें कि आज हम बजाहिर दुनिया में फायदे उठाने के लिए ही तो बाज़ औक़ात जो है वो हराम काम करते हैं, बाज़ औक़ात जो है वो हया के दामन को तार तार कर देते हैं, हदों को तोड़ते हैं, है ना, हम सोचते हैं कि इससे हमें फायदा होगा, हमें जैसे जो कारोबार है उसमें नुकसान से बचने के लिए जैसे मिक्स कर देते हैं गीले को सूखे के साथ, तो ये भी मिलावट है, ये भी नुकसान है। तो अल्लाह रब्बुल इज्जत क्या फरमाते हैं कि इन्होंने हदायत के बदले गुमराही खरीद दी, मगर ये तिजारत इनके किसी काम ना आई, और यही वो लोग हैं जो कि हदायत पर नहीं है। यानी ऐसे लोग कितना ही अपने आप को मुसलमान कहें लेकिन ये मुसलमान नहीं है, का वो कितना ही कहे कि हम ईमान लाए हैं, ये ईमान लाने वाले नहीं हैं। तो सच्चे ईमान लाने वाले कौन हैं कि जिस चीज पर ईमान लाए हैं उनका अमल उसकी सदाकत की गवाही दे, उनकी गुफ्तगू उसकी सदाकत की गवाही दे, उनका चलना फिरना उसकी गवाही दे, उनके सुबह शाम उनका उठना बैठना उनका सब कुछ, के कुल अमन तो बिल्लाह सुमस्तकिम, कह के मैं ईमान लाया और फिर उस पर डट जा। तो ये आयात हमें बता रही हैं कि जिस दीन पर जिस रब पर हम ईमान लाए हैं हमें उसके ऊपर डट जाना चाहिए। फमा अलैना इल्लल बला,